मित्र, स्वागत छ तपाईँलाई कार्यक्रम मसीहको कथामा। कार्यक्रम मसीहको कथा तपाईँलाई एउटा उत्साह दिने कार्यक्रम बनेको छ भनेर हामीलाई पुनः आशा छ। यस खण्डमा पनि हामीले येशु ख्रिस्टको जीवनको अर्को विभिन्न शिक्षाहरू र घटनाहरू लिएर उपस्थित भएका छौँ। आजको भाग तपाईँले धर्मशास्त्र पवित्र बाइबलका चारवटा सुसमाचारहरूमा अध्ययन गर्न सक्नुहुन्छ र यसको विस्तृत जानकारी प्राप्त गर्नलाई तपाईँले हामीलाई पत्रचार गर्न पनि सक्नुहुनेछ। हाम्रो कार्यक्रमको ठेगाना आजको कार्यक्रमको अन्त्यतिर तपाईँलाई बताउने नै छौँ। अहिले भने आउनुहोस्, सुनौ कार्यक्रम मसीहको कथाको 15 भाग। यहुदी इतिहासमा मोसा सबैभन्दा आदरणीय अगुवा थिए। दानियल अगमवक्ताले मसीहालाई मानिसको पुत्र भनेका छन्। आजको कथा येशूले मोसा र मानिसको पुत्रको बारेमा भन्नुभएको कुराबाट सुरु हुन्छ। भाग 15।
म सहमति पाउनको लागि वा मानिसको महिमा पाउन इच्छुक छैन, तर कारण यो हो कि तिमीहरूमा परमेश्वर पिताको प्रेम छैन। म मेरो पिताको नाउँमा आएको छु र तिमीहरूले मलाई ग्रहण गर्दैनौ। अरू कोही आफ्नै नाउँमा आउँछ र त्यसलाई तिमीहरू ग्रहण गर्छौ। तिमीहरू आफै आफैबाट महिमा लिन चाहन्छौ भने र परमेश्वरबाट सहमति लिन खोज्दैनौ भने कसरी पितामा विश्वास गर्न सक्छौ? मैले पिताको सामु तिमीहरूलाई दोष दिन्छु भनेर विचार नगर, तर मोसाले नै तिमीहरूलाई दोष्याउने छन्। त्यही व्यक्ति जसमा तिमीहरूले आशा गरेका छौ। यदि तिमीहरूले मोसालाई साँच्चै विश्वास गर्ने भए तिमीहरूले ममा पनि विश्वास गर्ने थियो, किनकि मोसाले मेरो बारेमा लेखेका छन्। यदि तिमीहरूले मोसाले लेखेको कुरालाई त गम्भीरतापूर्वक लिनौ भने मेरो कुरामा विश्वास गर्छौ भनेर मैले कसरी आशा गर्न सक्छु र?
कमल, परमेश्वरको बारेमा येशूले बोल्नुभएका शब्दहरू पुरा पृथ्वी थर्काउने खालका थिए। यसै कारणले गर्दा नि पछि गएर धार्मिक अगुवाहरूले उहाँलाई मारे। मसीह एउटा शक्तिशाली राजनैतिक नेता हुनेछन् भन्ने उनीहरूले सोचेका थिए, जसले उनीहरूलाई उनीहरूको शत्रु रोमीबाट मुक्त गराउने थिए। यद्यपि धर्मशास्त्रमा थुप्रै ठाउँहरूमा मसीह सांसारिक राजा जस्तो हुनुहुन्न भनेर लेखेको थियो, धार्मिक अगुवाहरूले येशु नै मसीह हुनुहुन्छ भनेर विश्वास गर्न सकेनन्। उहाँ नै परमेश्वरका पुत्र भनेर विश्वास गर्न सकेनन्। येशूले उनीहरूको व्यवस्थाको बारेमा भन्नुभएको कुरालाई पनि घृणा गर्थे। तिमीलाई थाहा छ कमल, धार्मिक अगुवाहरूले व्यवस्थाको सुरक्षा गर्नको लागि व्यवस्थाको वरिपरिबाट बार खडा गरेका थिए। यो बार चाहिँ साना साना व्यवस्थाहरू थिए। मानिसहरूले वास्तविक व्यवस्थामा पुग्नको निम्ति यी सानातिना व्यवस्थाहरू तोड्न सक्थे, तापनि यसरी उनीहरू वास्तविक व्यवस्था तोड्ने काममा नजिक हुन सक्दैन थिए। घरिघरि येशूले उनीहरूलाई व्यवस्थाको उद्देश्य पुरा गर्न त व्यवस्थामा भिज्नुपर्छ भनेर देखाउनुभयो। व्यवस्थाको उद्देश्यमा जिउनु, यो प्राप्त गर्न उनीहरूको मन र हृदय परमेश्वरमा एउटै हुनुपर्छ। थुप्रै साना साना व्यवस्थाहरू पालन गरेर मात्र यो गर्न सकिँदैन थियो। उहाँमा अर्थात् मसीहामा विश्वास गरेर उहाँलाई पवित्र आत्माद्वारा आफूभित्र रहन दिएर मात्र व्यवस्था पुरा गर्न सकिन्थ्यो। मोसाको व्यवस्था मानिसहरूले आफ्नो प्रयासमा कहिल्यै पुरा गर्न सकेनन्। मानिसले व्यवस्थाले तोकेका कुराहरू पुरा गर्न सक्दैनन् भन्ने कुरा यसले स्पष्ट पार्छ। मानिसले व्यवस्थालाई सिद्ध रूपमा पालन नगरेर पितासँग सम्बन्ध राख्न सक्दैनथ्यो। व्यवस्थाले यो प्रमाणित गर्थ्यो, मानिसलाई मुक्तिदाताको आवश्यकता थियो।
मोसाको व्यवस्था पालन गर्न त असम्भव जस्तै देखिन्छ, मानिसहरूले कसरी दोष दिने? उनीहरूले त आफ्नो धार्मिक अगुवाहरूको कुरा सुनेकै थिए।
तिमीले ठिक्कै भन्यो कमल, यही एउटा कारणले गर्दा पनि येशू ती धार्मिक अगुवाहरूसँग यति धेरै रिसाउनु भएको थियो। उनीहरूले व्यवस्थाको साँचो उद्देश्यलाई नबुझेर मानिसहरूलाई गलत बाटोतिर लैजाँदै थिए। उदाहरणको लागि, एक सबातको दिनमा येशू सभाघरमा जानुभयो र मानिसहरूलाई सिकाउन थाल्नुभयो। एउटा मानिस पनि त्यहाँ थियो जसको दाहिने हात लुलो थियो। शास्त्री र फरिसीहरूलाई येशूले गालिल क्षेत्रमा बिरामीलाई निको पार्दै हिँड्नुभएको कुरा थाहा थियो। उनीहरूले येशूलाई ध्यान दिएर हेरे। उहाँले लुलो हात भएको मानिसलाई निको पार्नुहुन्छ कि भनेर हेर्न चाहे। येशूका चेलाहरूले सबातको दिनमा अन्न टिपेर खाएको केही फरिसीहरूले देखेका वा सुनेका थिए। धार्मिक अगुवाहरू येशूप्रति सकारात्मक वा सहानुभूति देखाउने खालका थिएनन्। येशूले गर्नुभएको कामलाई उनीहरूले आदर गर्दैनथे, बरु केही न्यू पाइन्छ कि भनेर खोजी बस्थे। उनीहरूको विचार येशूलाई थाहा थियो। उहाँ लुलो हात भएको मानिसतिर जानुभयो, उसलाई उठ्न लगाउनुभयो र कोठाको बिचमा आउन लगाउनुभयो जहाँ येशू हुनुहुन्थ्यो। त्यो मानिस उठ्यो र बिचमा गयो र येशूको अगाडि उभियो। त्यसपछि येशू फरिसी र शास्त्रीहरूतिर फर्कनुभयो र बोल्नुभयो,
मलाई प्रश्न सोध्न दिनुहोस्। सबात दिनमा असल गर्नु कि खराब गर्नु, बचाउनु कि मर्नु दिनु?
लुलो हात भएको मानिस त्यहीँ उभिरह्यो। उसले आफ्नो हात कपडाभित्र लुकाएको थियो। ऊ आफ्नो अपाङ्ग हातको कारण सधैँ लाज मान्थ्यो र फिक्री गर्थ्यो। त्यो कोठाका मानिसहरू चुप थिए। अब येशूले के गर्नुहुन्छ भनेर सबैजना पर्खिरहेका थिए। येशू त्यस मानिसतिर फर्कनुभयो। त्यो लुलो हात भएको मानिसले येशूको आँखामा हेर्दा उसले आफ्नो हात झनै भित्र हाल्यो होला र अझै लाज मान्यो होला, होइन? ती दिनहरूमा तिमीलाई केही भएको छ भने तिम्रो बुबा आमाले पाप गरेर यस्तो भएको हो भन्ने विचार मानिसहरूले गर्थे। कोठामा भएका मानिसहरूले येशूले के गर्नुहुन्छ भनेर हेरिरहे। येशू त्यस मानिसतिर फर्कनुभयो र बोल्नुभयो,
तिम्रो हात पसार।
त्यस मानिसले कपडाबाट आफ्नो हात बिस्तारै निकाल्यो। उसको हात बाहिर निस्कदा उसले ठुलो ठुलो आँखा पारेर आफ्नो हातलाई हेरे। उसको हात निको भएको थियो। यो अब अपाङ्ग थिएन। शास्त्री र फरिसीहरू रिसले चुर भए। येशूले सबातको दिनमा आश्चर्यकर्म गर्नुभएको थियो। उनीहरूले यति मात्र सोच्न सके। शास्त्री र फरिसीले येशूले आश्चर्यकर्म गर्न सक्नुभएको कारण जान्ने चासो पनि देखाएनन्। यी चिह्नहरूप्रति उनीहरू अन्धा थिए। ती चिह्नहरू जुन चिह्नले येशू परमेश्वरबाट आउनुभएको हो भन्ने कुरालाई प्रमाणित गर्दथ्यो र उनीहरू आफूमा अब कसरी कार्य गर्नुपर्छ भनेर छलफल गर्न थाले। उनीहरू व्यवस्थाको हरेक कुरा पालन गर्न उत्सुक थिए। उनीहरूले येशूद्वारा परमेश्वरले गर्नुभएको कामलाई बुझ्न सकेनन्। केही समयपछि साँझतिर येशू डाँडातिर प्रार्थना गर्न जानुभयो। उहाँले रातभर प्रार्थनामा बिताउनु भयो। जब बिहान भयो, येशूले आफ्ना चेलाहरूलाई बोलाउनु भयो। मानिसहरू आए र येशूको अगाडि उभिए। प्रभुले हरेकको अनुहारलाई नियालेर हेर्नुभयो। त्यसपछि बाह्रजनालाई पालै पालो नाउँ काढेर बोलाउनु भयो। येशूले नाउँ बोलाउँदै गर्दा त्यो व्यक्तिलाई हेर्नुभयो। सिमोन, जसलाई उहाँले पत्रुस भन्नुभयो, एन्ड्रु उसको भाइ, याकुब र युहन्ना, फिलिप, बर्थुलमै, कर उठाउने मत्ती जसलाई लेबी पनि भनिन्थ्यो, सिमोन कनानी, यहुदा, याकुबका छोरा र यहुदा इस्करियोती जसले प्रभुलाई धोका दियो।
येशूले यी मानिसहरूलाई प्रेरित भन्नुभयो। प्रेरित शब्दको अर्थ पठाउनु वा पठाइनु हो। येशूले बाह्र प्रेरितहरूलाई छानिसकेपछि उहाँ डाँडाबाट ओर्लनु भयो र आफ्ना प्रेरितहरूलाई एउटा सम्म ठाउँमा भेला गराउनु भयो। एउटा ठुलो भिड पनि सँगै आयो। मानिसहरू यहुदिया र यरुसलेमबाट आए र टाढा टाढा टुरोस र सिदोनका क्षेत्रहरूबाट पनि मानिसहरू जम्मा भए। मानिसहरू येशूको कुरा सुन्न र रोगहरूबाट मुक्ति पाउनलाई उहाँ कहाँ आए। सबैले येशूलाई छुन खोजिरहेका थिए। येशूबाट शक्ति निस्केको अनुभूति भएको थियो र थुप्रै मानिसहरू निको भएका थिए। येशूले आफ्नो आँखा चेलाहरू र भिडका मानिसहरूमा लगाउनु भयो र भन्न थाल्नुभयो,
धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिमीहरूको हो। धन्य शोक गर्नेहरू, किनभने तिमीहरूले सान्त्वना पाउनेछौ। धन्य नम्रहरू, किनभने तिमीहरूले पृथ्वीको अधिकार पाउनेछौ। धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिमीहरू तृप्त हुनेछौ। धन्य दयावन्तहरू, किनभने तिमीहरूले दया पाउनेछौ। धन्य शुद्ध हृदय हुनेहरू, किनभने तिमीहरूले परमेश्वरलाई देख्नेछौ। धन्य मेलमिलाप गराउनेहरू, किनभने तिमीहरू परमेश्वरका छोराहरू कहलाइनेछौ। धन्य धार्मिकताको निम्ति सताइनेहरू, किनभने स्वर्गको राज्य तिमीहरूको हो। धन्य हो तिमीहरू जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्दा गर्नेछन् र सताउनेछन् र झुटा बोलेर तिमीहरूको विरुद्धमा सब किसिमका खराब कुरा भन्नेछन्। तब रमाओ र आनन्द गर, अनि स्वर्गमा तिमीहरूको इनाम ठुलो हुनेछ, किनभने यसरी नै तिमीहरूभन्दा अघिका अगमवक्ताहरूलाई यिनीहरूले सताएका थिए। तर धिक्कार तिमी धनीहरू, किनभने तिमीहरूले आफ्नो सुख चैन पाइसकेका छौ। धिक्कार तिमी अति तृप्त भएकाहरू, किनभने तिमीहरू भुकाउने छौ। धिक्कार अहिले हाँस्नेहरू, किनभने तिमीहरू शोक गर्नेछौ र रुनेछौ। धिक्कार तिमीलाई जब सबै मानिसहरूले तिमीहरूको प्रशंसा गर्नेछन्, किनकि यसरी नै तिमीहरूका पुर्खाहरूले झुटा अगमवक्ताहरूलाई गरेका थिए।
येशूले संसारलाई उलट पुलट पार्दै हुनुहुन्थ्यो। गरिबहरू आशिषित हुँदै थिए र धनीहरू श्रापित बन्दै थिए। कसरी यस्तो भयो होला?
शान्तिको सास फेर्दैछु तिमीलाई चिनेपछि छु, आँखा भरि भरि मेरो पोखिँदैछ हर्षको आँसु। शान्तिको सास फेर्दैछु तिमीलाई चिनेपछि छु, आँखा भरि भरि मेरो पोखिँदैछ हर्षको आँसु। तिम्रै साथले मेरो मनै भो हलुङ्गो, तिम्रै साथले मेरो मनै भो हलुङ्गो। शान्तिको सास फेर्दैछु
सास फेर्दैछु तिमीलाई चिनेपछि येशु। यो गीत गाउँदै थिए तारा सुनवारले, जसलाई हामीले लिएका थियौँ एकता साङ्गीतिक परिवारको अनमोल बलिदान एल्बमबाट। श्रोतावृन्द, तपाईँलाई कार्यक्रम मत्स्यको कथाले पक्कै पनि जीवनलाई प्रशस्त मात्रामा जिउनलाई उत्साह दिँदैछ होला भनेर हामीलाई आशा लागेको छ। तपाईँको प्रतिक्रिया जिज्ञासा भए हामीलाई चिठी, इमेल या एसएमएस गरी पठाउन सक्नुहुनेछ। त्यसको लागि हाम्रो पत्रचारको ठेगाना छ, कार्यक्रम मसिएको कथा, पोस्ट बक्स नम्बर 320, पोखरा, कास्की, नेपाल। इमेलको ठेगाना meroistory@gmail.com। त्यस्तै गरेर आफ्नो मोबाइल खोल्नुहोस् अनि एसएमएस गर्नलाई म्यासेज बक्समा गई TLM टाइप गर्नुहोस् र स्पेस दिएर आफ्नो सन्देश लेखी हामीलाई 3638 एसएमएस गर्नुहोस्। त्यो थियो मोबाइलको म्यासेज बक्समा गई TLM टाइप गर्ने र स्पेस दिएर आफ्नो सन्देश लेख्ने अनि 3638 हामीलाई एसएमएस पठाउने। श्रोतावृन्द, अहिलेसम्म तपाईँले हामीलाई सुनेर निकै साथ दिनुभएको छ, त्यसको लागि हामी आभार प्रकट गर्दछौँ र विगतमा तपाईँका प्रतिक्रियाहरूको निम्ति हामी पनि एकदमै खुसी भएका छौँ। अब भने हाम्रो कार्यक्रमको अन्त्यमा आइसकेका छौँ र जाने बेलामा हाम्रो कार्यक्रममा साथ दिने मित्रहरू जुएल भुजेल, सुभाष प्रधान, आगमन अधिकारी र प्राविधिक मित्र खेमनलाई पनि धन्यवाद दिँदै भोलि आजकै समयमा कार्यक्रम मसिएको कथाको 16 भाग लिएर पुनः उपस्थित हुने बाचा गर्दै म तपाईँको मित्र पौलस पनि बिदा माग्दछु। तबसम्म तपाईँका पलहरू शुभ रहन्। नमस्ते।